नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल साउन महिनाको 23 गते सोमबार, श्रावण शुक्ल पक्ष एकादशी तिथि, तदनुसार अगस्त 8 तारीक सन् 2022, नेपाल सम्बत 1142। झण्डै 6 महिनापछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्धको महाभियोग प्रस्ताव समितिमा पठाइएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपाली बजारमा भने अझै मूल्य समायोजन हुन सकेको छैन। ठेक्का अवधिको समय सकिसक्दा पनि 18% मात्रै सड़क सम्पन्न भएको छ। काठमाडौँ उपत्यकाको चारैतिर फोहोर थुप्रिँदा काठमाडौँ शहर कुरूप बन्दै गइरहेको छ। बजेट छल्दै 24% तलब वृद्धि हुने भएको छ। पाँच दलीय गठबन्धनभित्र चार दलले उपगठबन्धन बनाउने गृह कार्य गरेपछि नेपाली कांग्रेसले पनि मधेस प्रदेशका लागि अलग्गै मोर्चाको तयारी थालेको छ। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यिनै विविध प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा महाभियोग प्रस्ताव समितिमा पठाइएको सम्बन्धी प्रसंग लिँदैछौ। यो प्रसंगलाई कान्तिपुर दैनिकले किन जाग्यो जबराको मुद्दा शीर्षकमा मुख्य समाचार छापेको छ भने अघि बढ़्यो महाभियोग प्रस्ताव शीर्षकमा राजधानीले मुख्य समाचार बनाएको छ। यस्तै नागरिक दैनिकले महाभियोग सदनबाट नटुंगिने शीर्षकमा मुख्य प्रसंग छापेको छ भने जबरा विरूद्धको महाभियोग प्रस्ताव छानबिन प्रक्रियामा शीर्षक दिँदै नयाँ पत्रिकाले अग्रपृष्ठमा प्राथमिकता दिँदै यो प्रसंग छापेको छ। त्यस्तै अन्नपूर्ण पोस्टले महाभियोग टुंग्याउन कि तुहाउन शीर्षकमा अग्रपृष्ठमा छापेको छ। गोर्खापत्रले महाभियोग प्रस्ताव समितिमा शीर्षकमा यो प्रसंगलाई अग्रपृष्ठमा छापेको छ। प्रतिनिधि सभाको आइतबारको बैठकले प्रस्ताव बहुमतका आधारमा समितिमा पठाइएको हो। अब समितिले कार्य प्रारम्भ गरेको 3 महिनाभित्र महाभियोग लाग्ने वा नलाग्ने निर्कुल सहितको प्रतिवेदन सभालाई दिनुपर्नेछ। सत्ता गठबन्धनमा आबद्ध 98 सदस्यको हस्ताक्षरमा फागुन 1 गते नै प्रस्ताव दर्ता भए पनि प्रक्रिया भने अगाडि बढ़ेको थिएन। राजनैतिक सहमति नहुँदा प्रस्ताव प्रतिनिधि सभामा पेश गर्न समेत लामो समय फर्खनु परेको थियो। फागुन 22 गते प्रस्ताव पेश गर्दै 11 सदस्यीय सिफारिश समिति पनि प्रतिनिधि सभाले गठन गरेको थियो। प्रतिनिधि सभा नियमावलीको नियम 163 अनुसार समितिले अब यथाशीघ्र काम शुरू गर्नुपर्नेछ। समितिले काम शुरू गरेको 7 दिनभित्र आरोपित पदाधिकारीलाई बयानका लागि आमन्त्रण गर्नुपर्नेछ। समितिले 3 महिनाभित्र प्रतिवेदन तयार पारी प्रतिनिधि सभामा पेश गर्नुपर्नेछ। यसरी प्राप्त प्रस्तावमा प्रतिनिधि सभामा छलफल हुनेछ। प्रस्तावमा संशोधनको समय पनि हुनेछ। सदनले उक्त प्रतिवेदनलाई पुनर्विचारका लागि समितिमा पठाउन सक्नेछ। यसरी प्रतिवेदन फिर्ता गरेपछि 7 दिनभित्र पुनः अध्ययन सदनमै पठाउनु पर्नेछ। दर्तादेखि नै महाभियोग प्रक्रियामा विभाजित दलहरूको अवस्था अहिले पनि उस्तै छ। प्रस्तावकका सूचनाकर्ताले प्रक्रिया अगाडि बढ़ाउन नचाहेको आरोप यसअघि प्रमुख विपक्षी दल नेकपा एमाले लगाएको थियो। प्रस्ताव छलफलका लागि पेश हुँदा पनि दलहरूको विभाजित अवस्था फरक बनेको छैन। आइतबार छलफलमा भाग लिँदै एमालेका खगराज अधिकारीले चुनावको मिति समेत घोषणा भइसकेको अवस्थामा 5 महिनादेखि अलपत्र प्रस्ताव छलफलको औचित्यमाथि प्रश्न गर्नुभयो। महाभियोग प्रस्ताव समितिमा शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकता दिँदै यो प्रसंग छापेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध प्रतिनिधि सभामा दर्ता भएको अभियोग प्रस्ताव 6 महिनापछि मात्र अघि बढ़ेको छ। महाभियोग सिफारिश समितिले अब जबरासँग बयान समेत लिएर छानबिन गरी प्रतिवेदन निर्णयार्थ सदनमा पठाउनेछ। समितिले बढ़ीमा 3 महिनाको समय पाए पनि संसदकै कार्यकाल भने अब 2 महिना मात्रै छ, किनकि असोज अन्तिम साता नयाँ उम्मेद्वारी दर्ता हुनेछ। लोकतन्त्र, मानव अधिकार, न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र न्यायालयको जगेर्ना गर्न प्रधान न्यायाधीश नै असक्षम रहेको भन्दै सत्तारूढ़ दलका 98 सांसदले फागुन 1 जबरा विरूद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए। छानबिन समितिको म्याद कार्तिक अन्तिमसम्म हुनेछ भने संसदको कार्यकाल असोजमै सकिनेछ। तर सत्तापक्षले रहस्यमय खेल अघि बढ़ाएको छ भन्दै कान्तिपुरले किन जाग्यो जबराको मुद्दा शीर्षकमा मुख्य प्रसंग छापेको छ। 7 दिनभित्रै सफाई पेश गर्न जबरालाई समय दिएको छ। सिफारिश समितिमा उक्त प्रस्ताव पठाउने निर्णय भएको छ भने सिफारिश समितिले 3 महिना लगाउन सक्ने भएको छ भन्दै राजधानीले छापेको छ। अघि बढ़्यो महाभियोग प्रस्ताव शीर्षकमा निर्वाचनमा उम्मेद्वारी मनोनयन दर्ता गर्ने अघिल्लो दिनसम्म मात्र सभामुख र उपसभामुखको पदावधि कायम रहने हुँदा संसदले असोज अन्तिम सातापछि काम गर्न सक्ने देखिन्न। यस्तो बेलामा महाभियोग प्रस्ताव अगाडि बढ़ेको छ। महाभियोग सदनबाट नटुंगिने नागरिकको मुख्य खबर हो यो। यता जबरा विरूद्धको महाभियोग प्रस्ताव छानबिन प्रक्रियामा प्रस्ताव बारे सत्तापक्ष र प्रतिपक्षका सांसदको वादविवाद, राष्ट्रिय सहमतिमा पारित गर्न सत्तापक्षको जोड, स्वार्थपूर्तिका लागि ल्याइएको एमाले सांसदको भनाई भन्दै नयाँ पत्रिकाले छापेको छ। अन्नपूर्ण पोस्टले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध महाभियोग 5.5 महिनामा बल्ल अगाडि बढ़ाइएपछि धेरै खाले प्रश्न उब्जिएका छन्। मूल प्रश्न छ, यो टुंग्याउन हो कि तुहाउन? सत्तारूढ़ दलका सांसदहरूले 21 आरोप लगाउँदै महाभियोग दर्ता गराएका थिए। यसमा राजनैतिक दलबीच मतैक्य छैन, स्वयं सत्तारूढ़ सांसदहरूबीच फरक फरक विचार छ। एमाले कानून विभागका प्रमुख वरिष्ठ अधिवक्ता रमेश बडाले प्रधान न्यायाधीश जबरामाथिको महाभियोगमा दुवै पक्षका कुरा सुनेर निर्णय लिइने बताउनुभयो। महाभियोग प्रस्तावक र प्रधान न्यायाधीश जबरा दुवै पक्षको कुरा सुन्नुपर्छ, दोषी रहेको प्रमाणित भए कार्यवाही गर्ने पक्षमा जानुपर्छ, अभियोग ठिक रहेनछ भने ससम्मान फिर्ता हुनुपर्छ। पूर्व महान्यायाधिवक्ता बडालले भन्नुभयो, महाभियोग पास वा फेल गर्नुपर्छ भन्ने होइन, बदमाशी गरेको भए महाभियोगको पक्षमा उभिनुपर्छ। यसैबीच कानून व्यवसायको छात्र संगठन नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीश जबरामाथि हुने छानबिनमा सहयोग गर्न तत्पर रहेको पनि जनाएको छ। महाभियोग टुंग्याउन कि तुहाउन, प्रक्रियाको ढिलाईप्रति आपत्ति, अन्नपूर्ण पोस्टले छापेको छ। पाँचदलीय गठबन्धनभित्र चारदलले उपगठबन्धन बनाउने गृह कार्य गरेपछि कांग्रेसले पनि मध्य प्रदेशका लागि अलगै मोर्चाको तयारी थालेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लोसपासँग संघीय र प्रदेश निर्वाचनमा तालमेलको प्रस्ताव गर्नुभएको छ। आइतबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले लोसपा नेतासँग तालमेलको औपचारिक प्रस्ताव गर्नुभएको हो। प्रस्ताव सकारात्मक रहेको तथा दुई दलबीच तालमेलको सम्भावना पनि रहेको लोसपा नेताले बताएका छन्। नेता लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री देउवाले आफू लोकसभाका माग सम्बोधनमा सकारात्मक रहेको भन्नुहुँदै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनमा सामेल हुन आग्रह गर्नुभएको थियो। माओवादी अध्यक्ष प्रचण्ड जापानबाट फर्किएपछि यसबारे थप छलफल गर्ने प्रधानमन्त्री देउवाको भनाई थियो। गठबन्धनमै सहभागी हुने वा कांग्रेस लोसपा मात्रै तालमेल गर्ने, दुवै विकल्प खुला रहेको नेता कर्णले बताउनुभयो। स्थानीय निर्वाचनमा मधेसमा केही पालिकामा मात्रै तालमेल गरेको कांग्रेस संघ र प्रदेश निर्वाचनमा गठबन्धनका अन्य दललाई थोरै भन्दा थोरै सीट दिन चाहन्छ, तर एक्लै लड्दा जोखिम हुने भएकाले वैकल्पिक मोर्चाको गृह कार्यमा रहेको छ। कांग्रेसको नजर मधेसमा पहिलो शक्ति बन्न लोसपासँग सहकार्य शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। चालू आर्थिक वर्ष 2079-80 बजेट सार्वजनिक गर्दा अर्थमन्त्री जनार्दन शर्माले सबै सरकारी कर्मचारीको तलब 15% बढ़ाएको घोषणा गर्नुभएको थियो। तलब लागू हुने समयमा शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीको तलब भने 24.5% बढ़ाइएको छ। सरकारले बजेटमा गरेको घोषणा अनुसार सबै कर्मचारीको तलबमान राजपत्रमा प्रकाशित गरेपछि लागू हुन्छ। अर्थ मन्त्रालयले तयार पारेको तलबमान अनुसार उपल्लो तहका कर्मचारीको तलब बजेटमा घोषणा गरिए भन्दा अस्वाभाविक रूपमा बढ़ाइएको हो। उक्त तलबमान अनुसार असारसम्म अधिकृतको 37,990 रूपियाँ तलब स्केल थियो। चालू बजेट अनुसार 15% 5,698 रूपियाँले तलब बढ़दा 43,688 रूपियाँ हुनुपर्ने हो, तर तलबमानमा अधिकृतको तलब स्केल 47,208 रूपियाँ बनाइएको छ। यो 24.26% हो। यस्तै उपसचिवको तलब 15% मात्रै बढ़ाइएको भए 48,737 रूपियाँ मात्र हुनेमा 23.3% बढ़ाएर 52,279 रूपियाँ पुर्याइएको छ। बढ़ाएको तलबमानमा राजस्व सचिव कृष्णहरि पुष्करले हस्ताक्षर गर्नुभएको छ। सरकारको यो निर्णयले राज्यकोषमाथि अरबौं रूपियाँ भार थप्नेछ। बजेट छल्दै 24% तलब वृद्धि, नागरिकले प्राथमिकताका साथ खबर छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन सूचना र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। गठबन्धनमा सीट हिसाब किताब, कांग्रेस 60-40 पक्षमा, राजधानीले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। आगामी चार मंगिरका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सीट बाँडफाँडको हिसाब किताब शुरू भएको छ। गत बिहिबार बसेको मंत्री परिषद बैठक मार्फत सरकारले चार मंगिरमा 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्र र 330 प्रदेशसभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो। मिति घोषणा भएको भोलिपल्ट शुक्रबार नै बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकले गठबन्धनभित्र सीट बाँडफाँडका लागि 11 सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलले औपचारिक रूपमा सीट बाँडफाँडको कसरत शुरू नगरे पनि गठबन्धनभित्रका प्रमुख दलले आन्तरिक रूपमा सीट बाँडफाँडको हिसाब किताब अघि बढ़ाइसकेका छन्। राजधानीले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। सीके राउतको सक्रियता, मधेसवादी दलबीच चुनावी मोर्चाको गृह कार्य शीर्षकमा राजधानीले यो सँगै अर्को प्रसंग पनि छापेको छ। मधेसवादी राजनीति दलबीच चुनावी मोर्चा निर्णयको प्रयास भइरहेको छ। सरकारले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन चार मंगिरमा गर्ने निर्णय गरेसँगै चुनावी मोर्चा निर्माण गर्न मधेसवादी राजनैतिक दल जुटेका हुन्। जनमत पार्टीका अध्यक्ष सीके राउतले आइतबार लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाका अध्यक्ष महन्त ठाकुर र जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटेर चुनावी मोर्चाको प्रस्ताव गर्नुभएको हो। छलफलमा सहभागी रहेका नेताका अनुसार चुनावी तालमेल गर्ने विषयमा गरिएको प्रस्तावमा ठाकुर र यादव दुवैजना सकारात्मक रहेका छन्। सीके राउतको सक्रियता, मधेसवादी दलबीच चुनावी मोर्चाको गृह कार्य, राजधानीले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिना यता प्रति ब्यारल झण्डै $25 घटेको छ। मूल्य घटेका आधारमा इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ, तर निगमले भने मूल्य घटाउने सोच पनि बनाएको छैन। अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति ब्यारल इन्धनको मूल्य घटेर $94.92 घटेको छ। गत जुलाई 6 प्रति ब्यारल इन्धनको मूल्य $100 थियो। यसअघि 15 मार्चमा उच्चतम मूल्य प्रति ब्यारल $119.65 पुगेको थियो। अहिले आर्थिक मन्दीका कारण पेट्रोलियम पदार्थको मागमा कमी आउन सक्ने आकलनले मूल्य घट्न थालेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको अध्ययन अनुसार सन् 2022 अन्त्यसम्म कच्चा तेलको मूल्य घटेर प्रति ब्यारल $65 आउन सक्छ। रूसले युक्रेनमा आक्रमण गरेसँगै युरोपेली संघका मुलुकले रूसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य 81 बढ़ेको थियो। कच्चा तेलको मूल्यले नेपाली बजारसम्म प्रभाव पार्छ। नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनबाट तेल खरिद गर्दै आएको छ। आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्य अनुसार नेपाललाई प्रत्येक महिनाको 1 र 16 तारीकमा नयाँ मूल्य सूची पठाउँछ। इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको छ, तर निगमले भने मूल्य घटाउने सोच पनि बनाएको छैन। मूल्य घट्यो घटेन मूल्य, गोर्खापत्रले मुख्य प्रसंग छापेको छ। निवर्तमान मन्त्री प्रदीप गेवालीले केही साता अघि सार्वजनिक रूपमा नै भन्नुभयो, महँगीका कारण मेरो भान्सामा दुई थरी तरकारी पाक्न छोड्यो। सत्य जे होस्, तर बजारमा बढ़दो महँगी प्रतिको प्रतीकात्मक अभिव्यक्ति थियो गेवालीको। अहिले तरकारीदेखि खाद्यान्नको भाव छोइन सक्नु छ। मौसमी तरकारी नै दोब्बरले महँगो भएको छ। गत वर्षभन्दा खाद्यान्न, तरकारी, फलफूल, लुगाफाटोको मूल्य दोब्बरले बढ़ेको व्यापारीले नै स्वीकार गर्छन्। अर्थविद डाक्टर डिल्लीराज खनाल उपभोग्य वस्तुको मूल्य अत्यधिक बढ़ेको बताउनुहुन्छ। अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थमा मूल्य बढ़ेपछि आयातित सबै वस्तुको मूल्य बढ़ेको व्यापारीहरूको तर्क रहेको छ, तर यसका नाममा बजारमा कृत्रिम रूपमा नै महँगी बढ़ाएर कालो बजारी गरिएको उपभोक्ता अधिकारवादीहरू बताउँछन्। मुद्रास्फीति 7% सीमामा राख्ने सरकारको घोषणा छ, तर चर्को महँगी भोगिरहेका उपभोक्ता 14% पुग्ने अनुमान गरिरहेका छन्। मौसमी तरकारीको होलसेल मूल्य नै दोब्बरभन्दा बढ़िरहेको छ भने तेलमा मात्रै 80% मूल्य वृद्धि भएको छ। खाद्यान्नमा 10% मूल्य वृद्धि भएको छ भने कृत्रिम महँगी गरिएको छ। अनुगमन शून्य रहेको छ। महँगी अचाकले अन्नपूर्ण पोषको मुख्य प्रसंग हो। चिकित्सा शिक्षा ऐनको कार्यान्वयन भएसँगै सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा मात्रै प्रत्येक वर्ष 2000 छात्रवृत्ति दिन शुरू गरेको छ। छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले एउटा तह उत्तीर्णपछि सरकारी स्वास्थ्य संस्थामा सेवा गर्नुपर्ने भए पनि व्यवस्थापनमा चुनौती देखिएको छ। छात्रवृत्तिमा पढ़ेका चिकित्सा शिक्षाका विद्यार्थीलाई सेवाका लागि खास गरी दुर्गमका स्वास्थ्य संस्थामा खटाउनु पर्ने नियम छ। सरकारले तलब लगायत सुविधा नै दिएर खटाउने गर्छ, तर स्वास्थ्य मन्त्रालयले अहिलेको संरचना अनुसार काम लगाउन नसकेपछि अब पालिकाका आधारभूत अस्पतालसम्म पुर्याउने तयारी गरिएको छ। छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ़ेकालाई पालिकाका आधारभूत अस्पतालमा खटाइने नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ़ खण्ड पानी पर्दा हिलामे हुन्छ। सड़कमा भलबक्स वर्षायाम लागे यता केही स्थानमा सड़क बगिसकेको छ। घाम लागेका दिन धूलोले अगाडिको सवारी नदेख्ने अवस्था छ। दिनहुँ साना ठूला दुर्घटना भइरहेका छन्। 114 किलोमिटर सड़क विस्तार शुरू भएको 3 वर्ष 4 महिना भएको छ। विस्तारको समय अवधि आइतबार सकिएको छ। काम भने पूर्वी खण्डमा 18% र पश्चिम खण्डमा 20% मात्र भएको छ। ठेकेदार कम्पनी र सड़क विस्तार आयोजनाको चरम व्यवस्था र लापरवाहीका कारण कष्टप्रद यात्रा गर्न सर्वसाधारण बाध्य छन्। 2075 चैत 8 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सड़क विस्तारको शिलान्यास गर्नुभएको थियो। यो सड़क खण्ड विस्तारका लागि चाइना स्टेट कर्पोरेशन कम्पनीले जिम्मा पाएको छ। विस्तारको काम छिटो गर्न संसदीय समितिको निर्देशनदेखि स्थानीय तवरबाट चर्को दबाव आउँदा समेत कोरोना कहर, निर्माण सामग्री अभाव जस्ता बहाना बनाएर ठेकेदार कम्पनीले टारिरहेको छ। ठेकेदार कम्पनी र आयोजनाको चरम लापरवाहीले सर्वसाधारण कष्टप्रद यात्रा गर्न बाध्य छन्। ठेक्का अवधि सकिँदा सड़क 18% मात्रै कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। नागरिकले महाभियोगको दुरूपयोग शीर्षकमा सम्पादकीय छापेको छ। हाम्रो मुलुकको लोकतान्त्रिक अभ्यासमा स्वतन्त्र न्यायपालिकाको मर्म समाप्त भइसकेको छ। न्यायालय कार्यकारी र विधायिकाले जता नचाहे त्यतै नाच्न बाध्य भइसकेको छ। प्रधान न्यायाधीशदेखि न्यायाधीशसम्मले राजनैतिक नेतृत्वलाई खुशी पार्न सकेनन् भने जुनसुकै बेला जालझेलपूर्ण ढंगले हटाइन सक्छन्। निर्वाचन घोषणा भए लगत्तै प्रस्तावलाई कार्यसूचीमा चढ़ाउनुको अर्थ पारित गर्नु होइन, बरू अबका 3 महिना यही विषयमा अल्झाइरहनु हो। यसो भयो भने प्रधान न्यायाधीश शोलेन्द्र शमशेर राणा फेरि अदालत फर्किने अवस्था आउँदैन। महाभियोगको दुरूपयोग नागरिकको सम्पादकीय हो यो। राजस्व छली गर्नेलाई नछोड भन्दै राजधानीले सम्पादकीयमा उठाएको छ। राजस्व चुहावट र छली रोक्न सबै पक्षको एकीकृत अभियान जरूरी छ। राजनैतिक पहुँचका भरमा राजस्व छली गर्नेलाई उन्मुक्ति दिनु राष्ट्र विरूद्धको अपराध सरह हो। यस्तो कार्य सरकारका कुनै निकायले पनि गर्नुहुँदैन। राजस्व छली गर्नेहरूलाई जुनसुकै हालतमा पनि कानूनी कडघरामा ल्याउन सक्नुपर्छ, अन्यथा राजस्व छली गर्ने उत्प्रेरित भइरहनेछन्। राजधानीले सम्पादकीयमा उठाएको छ। व्यवस्थाभन्दा व्यक्तिमाथि शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय छापेको छ भने वैदेशिक रोजगारमा व्यवस्थापन सहज बनाइनुपर्ने विषयलाई अन्नपूर्ण पोस्टले आफ्नो सम्पादकीय बनाएको छ। यता ट्राफिक बत्तीलाई व्यवस्थित बनाउनुपर्ने भन्दै कान्तिपुरले सम्पादकीय छापेको छ भने गोर्खापत्र दैनिकले राजधानीमा फेरि फोहोर शीर्षकमा सम्पादकीय छापेको छ। पटक पटक देखिएको, भोगिएको अनि लेखिएको विषय हो काठमाण्डुमा फोहोरको डंगुर। अहिले फेरि मुलुकको संघीय राजधानी काठमाण्डुमा फोहोर थुप्रन थालेको छ। काठमाण्डु महानगरपालिका फोहोर उठाउन असमर्थ भएको छ। यसपटक पनि उही पुरानो फोहोरको नियति भनौं वा कथा दोहोरिन थालेको छ काठमाण्डुमा। राजधानीमा फेरि फोहोर गोर्खापत्रको सम्पादकीय हो। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। कृषिका लागि वर्गीकृत जमीन लगातार 3 वर्ष जमीन बाँझै राख्नेलाई उत्पादन अनुमानका आधारमा 1,00,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ। भू उपयोग क्षेत्र वर्गीकरण परिवर्तन गरेको अवस्थामा त 3,00,000 रूपियाँसम्म हुन सक्छ। कानूनी व्यवस्था यस्तो भए पनि अहिलेसम्म जग्गा बाँझो राखेको भनी कुनै कार्यवाही भने भएको छैन। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जिल्ला प्रशासन मार्फत यस्तो कार्यवाही हुने र यसको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको बताउनुभयो। तैपनि भू उपयोग ऐन 2076 त्यही व्यवस्था देखाउँदै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले बेला बेला कृषकलाई चेतावनीपूर्ण सूचना पनि जारी गर्छ। तर सरकारको लगानीको नमूना कृषि योजना नै 3 वर्षदेखि बाँझै छ। नमूना कृषि गाउँ 3 वर्षदेखि बाँझै गोर्खापत्रले प्राथमिकताका साथ छापेको छ। अब के केही प्रसंगहरू छोटकरीमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरत बहादुर बुढा थापा सहित छ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले आर्थिक वर्ष 2076-77 कर्णाली प्रदेश सरकार मार्फत विनियोजित रकमबाट संचालित टू जेमीदेखि बाबुकाँतसम्म पर्यटन सड़क निर्माण गर्दा 6,32,600 रूपियाँ भ्रष्टाचार ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। एकै दिन 10 जना विरूद्ध भ्रष्टाचार मुद्दा, राजधानीले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। तरलताको समस्या देखिएपछि सहकारी संस्थाका सदस्य बचतकर्ताले एकपटकमा 5% मात्रै रकम निकाल्न पाउने भएका छन्। सहकारीमा राखेको बचत सबै सदस्यले एकैपटक फिर्ता माग गर्दा भुक्तानी प्रक्रियामा असन्तुलन हुने भन्दै सहकारीहरूका छाता संस्थाले यस्तो आह्वान गरेका हुन्। सहकारीमा पैसा अभाव, एक पटकमा 5% मात्र निकाल्न पाइने नागरिकले अग्रपृष्ठमा छापेको छ। ठेकेदारको लापरवाहीका कारण 6 वर्षदेखि अलपत्र परेको नखुदेखि आवास गेटसम्मको सड़क निर्माण कार्य आजबाट शुरू हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार ललितपुर महानगरपालिका वड़ा नम्बर 8 का वड़ा अध्यक्ष दामोदर खड्का, वड़ा नम्बर 25 का वड़ा अध्यक्ष दौलत कुमार खत्री स्थानीयवासी सहितको बैठकले आजबाट काम गर्ने लिखित सहमति गरेको हो। स्थानीयको आन्दोलनपछि नक्खु भैँसेपाटी सड़क निर्माण आजबाट नेपाल समाचार पत्रले मुख्य खबर छापेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्ण मात्रा खोप लगाएको 3 महिना पुगेको व्यक्तिलाई बुस्टर मात्रा लिन अनुरोध गरेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखा प्रमुख डाक्टर खगेश्वर गेलालले पछिल्लो पटक कोविड संक्रमणमा परि ज्यान गुमाउने मध्ये 76% कोविड विरूद्धको खोप नलगाए पाइएको बताउनुभयो। कोविड विरूद्धको बुस्टर मात्रा लिन आग्रह, नेपाल समाचार पत्रले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी 17 पुसदेखि सञ्चालनमा आउने भएको प्रसंगलाई कारोबारले अग्रपृष्ठमा छापेको छ भने लुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माण ठेक्कामा पुनः मिलेमतो भएको पाइएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सच्याउन पत्र काटेको प्रसंगलाई नयाँ पत्रिकाले छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। म रत्नावली शर्मा बिदा हुन्छु। नमस्कार।